ہم وہ لوگ ہیں، ہم وہ لوگ ہیں بلند جس کا ہے مقدر شعور بولے گا، اگر پینا ہے تو شراب طہور بولے گا، زبان عشق پہ پابندیاں تو لگ نہیں سکتی، نبی کے نام پہ یہ سنی ضرور بولے گا، نبی کے نام پہ یہ سنی ضرور بولے گا، جھکتا ہے جو بھی خالق اکبر کے سامنے، تلوار بھی لرزتی ہے اس سر کے سامنے۔
عرفان بھائی 12 بجے رات تک مجمع ہم پتا کر لیتے ہیں کہ کس کیٹیگری کا ہے، اسی طرح نظامت ہوتی ہے، جیسا تور دال بھات ویسن ہمارا فاتحہ، جیسن تور بھات جیسن تور نظرانہ ویسن ہمارے فاتحہ، بس بات ہے کلیئر، جیسے آپ سنیں گے ویسا ہم سنائیں گے، ٹائم بھی بہت کم ہوتا جاتا ہے، شروعاتی دور میں نظامت کا وقت ملتا ہے، ذرا سا مسکرائیں، آپ کا خطیب ایک ایسا مدلل خطیب ہے، خدا قسم کئی خطیبوں کا رنگ پائیں گے، ذرا سا مزاج بنا لیں ایک منٹ کے اندر، ہاتھ اٹھا کر اگر تکلیف نہ ہو، نبی کے نام پر آپ محبت کے ساتھ شان سے جینا چاہتے ہیں تو ایک مرتبہ لہرا کر بول دیں ذرا سبحان اللہ،
خدایا بحق بنی فاطمہ کے برقول ایمان کنم خاتمہ، اگر دعوتم رد کنی ور قبول منو دست زامان آل رسول، بابا سے بلند رو شریف کا نظرانہ پیش کریں، اللہم صلی علی سیدنا شفینا حبیبنا و نبینا مولانا محمد و بارک وسلم صلاة و سلام علیکہ یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم۔ نبی اور آل نبی پر ایک مرتبہ اور بآواز بلند درود پاک پڑھیں، اللہم صلی علی سیدنا شفیعنا حبیبنا و نبینا مولانا محمد و بارک وسلم صلاة و سلام علیکہ یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم۔ بڑے اچھے لوگ ہیں آپ سب، اللہ رب العزت کے پیارے رسول صلی اللہ تعالی علیہ وسلم کی پیاری محفل میں آپ حضرات محبتوں کے ساتھ بیٹھے ہیں، خدا آپ تماموں کی حاضری کو قبول فرمائے، زور سے آمین کہیے، کبھی بھی کوئی دعا کا جملہ سنیں، دعا یا کلمات سنیں تو سن کر آمین کہنا چاہیے، نہیں معلوم کس کی آمین میں خدا نے کتنی طاقت رکھی ہے، کس کا آمین کہنا قبول ہو جائے یہ کوئی نہیں جانتا ہے، یہ صرف خدا جانتا ہے، اس کے پیارے مصطفیٰ جانتے ہیں۔ اللہ رب العزت ہم تماموں کے بیٹھنے کو قبول فرمائے، زور سے آمین کہیں۔ ممبر رسول پر عبقری شخصیتوں کے مالکان ادبیات تشریف رکھتے ہیں، اللہ رب العزت کے پیارے رسول صلی اللہ تعالی علیہ وسلم کی اس پیاری محفل میں بے شمار علماء کرام، اس علاقے کے دل اور دماغ کی حیثیت رکھنے والے یہ علماء جو ممبر نور پر جلوہ بار ہیں، انہیں میری تقریر کی کوئی ضرورت نہیں ہے، یا کوئی بھی خطیب آئیں ان کے خطاب کی ان کو ضرورت نہیں ہے، ہم جو بولیں گے یا آنے والا خطیب جو بولے گا یہ جانتے ہیں، یہ پڑھے لکھے لوگ ہیں مدارس میں، انہوں نے بھی بڑی محنتیں کی ہیں، بڑی مشقتیں کی ہیں، جس سہائے ستہ کے کسی بھی کتاب سے بھی ہم حدیث پیش کریں گے یہ علماء جانتے ہیں۔ میں آپ سبوں کے لیے آیا ہوں، جو بھی خطیب آتا ہے وہ عوام کے لیے آتا ہے، عوام سنے۔ ابھی رات کے جس حصے میں ہم اور آپ ہیں، ابھی 11 بجے ہیں اور نوجوانوں کا اٹھنا بیٹھنا، محفلوں سے بھاگنا، یہ بڑا تعجب خیز معمول معلوم ہوتا ہے کہ لوگ رسول ذی وقار صلی اللہ تعالی علیہ وسلم کے محفل میں آ کر محبتوں کے ساتھ تھوڑی دیر بیٹھنا کیوں نہیں چاہتے، کیا ہوا ان کو، کیوں نہیں بیٹھنا چاہتے ہیں؟ صاحب یہ مصطفیٰ جان رحمت کی محفل ہے، اس محفل کے پیچھے ایک مقصد ہوتا ہے، ایک راز ہوتا ہے، اس محفل کے پیچھے ایک پلان ہوتا ہے، ایسے نہیں کہ آپ آئیں تھوڑی دیر بیٹھیں تھوڑا مسکرائیں اور آپ اٹھ کر کے چلے جائیں، اچھا لگا نہیں لگا، اس سوچ کے ساتھ تو آدمی کو آنا ہی نہیں چاہیے نبی کی محفل میں۔ میں اپنے تمام علماء کا شکر گزار ہوں، ممنون ہوں کہ یہ علماء اس فقیر کی گفتگو سننے کے لیے بیٹھے ہیں، ان کو ضرورت نہیں ہے مگر مجھے ضرورت ہے، اس اعتبار سے نہیں کہ آپ میری توجہ میری گفتگو کو توجہ کے ساتھ سنیں تاکہ آپ کچھ اچھا محسوس کریں، نہیں نہیں، بلکہ اس بنیاد پر آپ کی توجہ چاہوں گا کہ دوران تقریر اگر کوئی خطیب بولے اور دوران تقریر اگر کوئی خطا سرزد ہو جائے تو علماء اس کی اصلاح فرماتے ہیں, علماء اس کی گفتگو کو توجہ کے ساتھ سن کر اس کے اصلاح کی کوشش کریں گے. میں اپنے تمام تر علماء سے گزارش کروں گا کہ دوران تقریر اگر کوئی خطا سرزد ہو جائے, کوئی غلطی واقع ہو جائے یا کوئی ایسا جملہ میرے منہ سے نکل جائے جس پر شرعی گرفت ہو, میں گزارش کروں گا کہ آپس میں سرگوشیاں اور کانا پھوسی کرنے سے بہتر ہے چپکے سے میرے کان میں کہہ دیں میں علل اعلان توبہ کرنے کے لیے راضی ہوں. میں اس آدمی کو آدمی ہی نہیں سمجھتا جو اپنی غلطی پر ہٹ دھرمی کرتا ہے. نبی کونین صلی اللہ تعالی علیہ وسلم نے مدینے کی جس ٹوٹی چٹائی پر بیٹھ کر علم کی شمع کو روشن فرمایا تھا مصطفیٰ نے, اسی ٹوٹی چٹائی پر بیٹھ کر مصطفیٰ نے اخلاق کی کرنیں بھی پھیلائی تھی. وہ آدمی جو اپنے علم پہ گھمنڈ کرتا ہے, جو اپنے علم پر غرور کی بات کرتا ہے, وہ آدمی اصل میں اس لائق ہی نہیں ہے کہ اس کی عزت کی جائے, اس کا احترام بجا لایا جائے. میں کہتا ہوں صاحب تم نے مصطفیٰ جان رحمت کی بارگاہ سے علم کی دولت کو تو لے لیا, نبی کونین نے بھی اخلاق کی, نبی کونین نے ہی اخلاق کی کرنیں پھیلائی تھی, اخلاق کیسے چھوڑ دیا آپ نے؟ آج چھوٹا آدمی بڑے کو علامہ بولتا ہے, فہامہ بولتا ہے, مدبر زمان بولتا ہے, محقق وقت بولتا ہے, مگر بڑا چھوٹے کا نام تک لینا گوارا نہیں کرتا ہے کہ میری عزت گھر جائے گی, میرا وقار گھر جائے گا, میں اس کا نام لوں گا تو کیا ہوگا, لوگ پھر میری جو عزت ہے اس عزت کا کیا ہوگا. صاحب کسی کو نوازنے سے اگر عزت کم ہو جائے گی دنیا میں عزت کم ہوگی, مگر قیامت میں مصطفیٰ وہ عزت عطا فرمائیں گے. چونکہ چھوٹوں کو نوازنا یہ مصطفیٰ جان رحمت صلی اللہ علیہ وسلم کی عادت ہے. بڑا اچھا کلام آپ نے سنا نسیم بریلوی صاحب کا, پھر فیروز انجوم صاحب کی شاعری آپ سنیں گے. یہ دونوں سنجیدگی کے ساتھ پڑھنے والے شعرا ہیں جو کرتا اور پجامے اور خوبصورت ٹوپی لگا کر تشریف لائے. اللہ رب العزت ان دونوں کو سلامت رکھے. آج کی تاریخ میں دو چار نعت خوانی آ گئی, نعت پڑھنے کا ہنر آ گیا تو بغیر جبہ کے تو لوگ مانتے ہی نہیں ہیں. جبہ پہننا ضروری ہے, جب تک جبہ نہیں پہنیں گے ہم نعت پڑھ ہی نہیں سکتے. صاحب لباس مصطفیٰ نہیں دیکھتے ہیں, مصطفیٰ جان رحمت اس چمکیلے لباس کو نہیں دیکھتے, مصطفیٰ جان رحمت اس لباس کی خوبصورتی کو نہیں دیکھتے. نبی کونین لوگوں کا دل دیکھا کرتے ہیں, مصطفیٰ نبی کونین صلی اللہ علیہ وسلم لوگوں کا دل دیکھا کرتے ہیں. تم نے سنا نہیں نبی کونین صلی اللہ علیہ وسلم کی بارگاہ میں ایک خاتون ایک ضعیفہ بند کمرے میں رات کی تاریکی میں مصطفیٰ کی بارگاہ میں نعت پڑھ رہی ہے, خراج محبت پیش کر رہی ہے. نبی کونین صلی اللہ علیہ وسلم کی بارگاہ میں نعت پڑھتے پڑھتے آنکھ لگ گئی, سو گئی, مگر مقدر جاگا. مصطفیٰ خواب میں تشریف لائے, نبی کونین پوچھتے ہیں اے خاتون دنیا کے کونے کونے سے لوگ میری بارگاہ میں آتے ہیں, حاضری دیتے ہیں, وہاں آ کر نعت پڑھتے ہیں, وہاں آ کر خراج محبت پیش کرتے ہیں, تمہیں کس نے روکا ہے؟ وہ ضعیفہ بولتی ہے اے اللہ کے رسول جن کے پاس آواز اچھی ہے وہ اچھی آواز لے کر کے جائیں گے, میں کون سی آواز لے کر کے جاؤں گی؟ نبی کا جواب سنو, مصطفیٰ ارشاد فرماتے ہیں جن کے پاس آواز اچھی ہوتی ہے وہ میرے پاس آتا ہے اور جس کا دل اچھا ہوتا ہے میں اس کے پاس چلا آتا ہوں.
ہائے 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 ہائے, نعرہ تکبیر! ذرا ایک آدھ دیوانہ کھڑا ہو کر بیچ سے نعرہ لگائے تھوڑی سانس مل جاتی ہے, کھڑا ہو کر کوئی نعرہ لگائے تاکہ تقریر کا مزہ لے.
جس کی آواز اچھی ہے, جس کی آواز اچھی ہوتی ہے وہ میرے پاس آتا ہے اور جس کا دل اچھا ہوتا ہے میں اس کے پاس چلا آتا ہوں. آج ہمارا دل ہی اتنا گندا ہو گیا, ہم اپنے دل میں ہی اتنا زنگ بھر لیے, گناہوں کی نجاست, قدورت کی نجاست, حسد اور بغض کی قدورت, یہ ساری چیزیں ہمارے سینے میں پائی جاتی ہے. آدمی پیسوں کی بنیاد پر اپنے آپ میں گھمنڈ کرتا ہے, غرور کی بولی بولتا ہے, پڑھے گا لکھے گا نہیں تو اسی ٹائپ کی باتیں کرے گا, پڑھے گا لکھیں گے تب نہ ہمارے ہم اپنے نبی کونین صلی اللہ علیہ وسلم کی تاریخ جانیں گے, مصطفیٰ کی ہسٹری پڑھیں گے, نبی کونین صلی اللہ علیہ وسلم کا کردار جانیں گے. اتنا بڑا مجمع ہے, 150-200 لوگ بیٹھے ہیں, ان میں سے 5 نوجوان ضرور ہوں گے جو اس وقت ابھی واٹس اپ چلا رہے ہوں گے, اس وقت ابھی فیس بک چلا رہے ہوں گے, دیکھیں لائک کیا آ رہا ہے, دیکھتے ہیں آج پر نیا پوسٹ کیا آیا ہے. صاحب یہ واٹس اپ اور فیس بک کی وجہ سے
अपनी जिंदगी बर्बाद करता है, मगर जहां नबी का तस्किरा होता है, जहां नबी की बात होती है, जहां मुस्तफा जाने रहमत सल्लल्लाहु अलैहि वसल्लम के किरदार पर बातें होती है, वो तू गौर से सुनना नहीं चाहता है, वो मोहब्बतों के साथ सुनना चाहिए। यहाँ आते हैं इंटरटेनमेंट के लिए, चलो थोड़ी देर बैठ जाएंगे, अच्छा लगा तो सुनेंगे, नहीं अच्छा लगा तो चले जाएंगे। नबी की महफिल यहाँ सजी है, नबी का तस्किरा यहाँ हो रहा है, तो सड़कों पे क्या हो रहा है? जो सड़कों पे घूमता है, जो दुकानों में आवारा गर्दी करता है, जो गुटखे और पान की दुकान पे अपना वक्त बर्बाद करता है, गुटखा बेचने वाले, पान बेचने वाले, कान खोल कर सुने, जिंदगी भर पान बेचता रहेगा, जिंदगी भर अंडे बेचता रहेगा, जिंदगी भर गुटखा बेचता रहेगा, नबी की शरीयत कौन जानेगा, मुस्तफा का कानून कौन जानेगा? खबरदार खबरदार, दुनिया की तिजारत बाद में है, मुस्तफा के जिक्र पहले।
जोर से बोलिए।
खुदा फरमाता है इकरा बिस्मि रब्बिकल लजी खलक, रीड फिट द नेम ऑफ योर सस्टेनर हु क्रिएटेड द ह्यूमन बीइंग फ्रॉम द ब्लड कलर, पढ़ो अपने रब के नाम से जिसने खून के लोथड़े से तुम्हें पैदा फरमाया। इस आयत मुबारका की ताईद में मुस्तफा फरमाते हैं तलबुल इल्मी फरीदतुन अला कुल्ली मुस्लिमिन व मुस्लिमा, सर्च फॉर नॉलेज इज नेसेसरी इज एसेंशियल फॉर एवरी मुस्लिम मेल एंड ए मुस्लिम फीमेल, इल्म दीन हासिल करना हर मुसलमान मर्द और औरत पर फर्ज है। नबी ने इल्म दीन की अहमियत बताते हुए मुस्तफा ने यह फरमाया था उतलुबुल इल्मा वलो कान बिस्सीन, सीख द नॉलेज इवन गोइंग टू चाइना, सीख द नॉलेज इवन इट बी इन चाइना, ये मुस्तफा फरमाते हैं। मगर हमने अपने सीनों को खोखला कर लिया, हमने अपने आप को इल्म से खाली कर लिया, ले दे के एक ही बात हमारे दिमाग में, डॉक्टर बनाएंगे पैसा मिलेगा, इंजीनियर बनाएंगे पैसा मिलेगा, प्रोफेसर बनाएंगे पैसा मिलेगा। हर आदमी ये सोचने लगा, खुद जो मदरसे को चलाता है, जो मदरसे को देखभाल करता है, मदरसे का सेक्रेटरी मदरसा चलाता है, उसका बेटा इंग्लिश मीडियम में पढ़ता है, वो भी ख्वाब देखता है मेरा बेटा इंजीनियर बनेगा, मदरसे का प्रेसिडेंट वो भी ये सपना देखता है मेरा बेटा डॉक्टर बनेगा, मेरा बेटा प्रोफेसर बनेगा। उससे कहा जाता है मदरसे में 50 बच्चे हैं, इन 50 बच्चों की किफालत करता है, हिसाब किताब रखता है, खुद के बच्चे को क्यों नहीं डालता है? वो बोलता है बच्चे को पढ़ा लिखा कर हाफिज बना देंगे, क्या मिलेगा? जब तक पढ़ेगा, पारा ढोएगा, लोगों की मस्जिद में जाएगा, कुरान की तिलावतें करेगा, वही फटी हुई लुंगी पहनेगा, पैसे वाले का बेटा होकर भी लोग इसे गरीब कहेंगे, लोग इसे यतीम कहेंगे, रिजल्ट क्या निकलेगा? जब बन जाएगा हाफिज, इसकी जगह कहां होगी? या तो मस्जिद में रहेगा या किसी मदरसे में रहेगा, रमजान में झोला लेकर चंदा करने निकलेगा, इससे ज्यादा मौलवी की औकात क्या होती है? इससे ज्यादा मौलवी की हैसियत क्या होती है? एक बेवकूफ आदमी, एक सालिम और नादान आदमी, तुमने इसको समझ लिया जिंदगी, तुमने सुना नहीं मुस्तफा क्या फरमाते हैं? मुस्तफा जाने रहमत से पूछो, ए मुस्तफा ये डॉक्टर है अपने आप को अच्छा बोलता है, ये इंजीनियर है अपने आप को अच्छा बोलता है, ये प्रोफेसर है अपने आप को अच्छा बोलता है, ए मुस्तफा अच्छा है कौन? तो मुस्तफा फरमाते हैं खैरुकुम मन तअल्लम अल-कुरान व अल्लमहू, तो मैं वो बेहतर है जो कुरान पढ़ना जानता है और कुरान पढ़कर कुरान पढ़ाना जानता
है। वाह वाह वाह, अरे जिंदाबाद, नारे तकबीर, नारे रिसालत, नूरे इस्लाम कॉन्फ्रेंस, जश्ने दस्तारे हिफ्ज़े कुरान।
खैरुकुम मन तअल्लम अल-कुरान व अल्लमहू, तुम में वो बेहतर है जो कुरान पढ़ना जानता है, कुरान पढ़कर कुरान पढ़ाना जानता है। अपने सीने को इल्म से खाली कर देंगे, मदरसे में पढ़ने वाले बच्चे अगर ड्राइव कर रहे हैं या बाइक चला रहे हैं, सामने बिल्ली रास्ता काट जाए तो वो अपनी गाड़ी खड़ी नहीं करता है, तुम्हारे जैसे लोग करते हैं जो न मदरसे में जाता है न मस्जिद में जाता है, मस्जिद से भी जुमे की नमाज पढ़कर निकलता है और इमाम साहब को पूछता है इमाम साहब इंडिया का स्कोर क्या हुआ, इमाम साहब आज कौन सी टीम जीती, बांग्लादेश जीती या न्यूजीलैंड जीती। बेवकूफ आदमी मस्जिद से निकला था जुमे की नमाज पढ़कर, इमाम साहब को पूछना चाहिए था मैंने सजदा इस तरह किया, मेरा सजदा हुआ कि नहीं, मैंने रुकू इस ढंग से किया, मेरा रुकू हुआ कि नहीं, इमाम साहब के पास गया था। हमारे उलमा फरमाते हैं जब किसी आलिम के पास बैठो उसे कोच मारो, क्या मतलब? उसे छेड़ो, उसे छेड़ने की कोशिश करो, इसलिए नहीं कि उससे मजाक करेगा, उससे भंडा मजाक करेगा। हमारे उलमा ने तो यहां तक कहा कि एक आलिम को भाई मत कहना, एक आलिम को भाई नहीं, एक आलिम के एहतराम के साथ नायब रसूल है, इसीलिए तो उसे मौलाना कहा जाता है। मौलाना का मतलब हमारे आका, हमारे सरदार, हमारे आका। मौलाना का मतलब ही यही होता है। तुमने एक आलिम की बारगाह में जाकर वहां उसकी इज्जत करनी चाहिए। हुजूर सदर शरिया ले रमा फरमाते हैं, जब किसी आलिम के पास बैठो तो आलिम के पास जाने के बाद फौरन कुर्सी पर बैठ मत जाना, कुर्सी खाली हो भी तो मत बैठना, पहले आलिम को सलाम करना, सलाम करने के बाद उनसे इजाजत चाहना कि हुजूर अगर इजाजत हो तो बैठ जाओ, और अगर इजाजत न दे तो बैठने की हिम्मत मत करना। ये हुजूर सदर शरिया फरमाते हैं, बैठने के लिए कह दे तो बैठना, वरना खड़े रहना, खड़े खड़े सवाल करना और इजाजत लेकर सवाल करना। हजरत एक सवाल है, अगर इजाजत दे तो सवाल करूं, ये आलिम ने मना कर दिया, सवाल मत करना, अगर हां कह दे तो सवाल करना। सवाल का जवाब देने के बाद तुमको अगर इत्मीनान हुआ तो मुस्कुराते हुए चले जाना, और अगर इत्मीनान ना हुआ तो किसी दूसरे आलिम के पास बैठकर इस आलिम की खीबत मत करना। ये सोचना जरूर किसी ज़हनी तनाव में होंगे, जरूर किसी उलझन के शिकार में होंगे, इसीलिए मेरे मौलाना साहब हमको मुतमईन न कर पाए, वरना हमारी हमारे पैगंबर की शरीयत का जो आलिम होता है वो सिर्फ दुनिया की बात नहीं करता है, बल्कि यहाँ से लेकर मैदाने माशर की बात किया करता है।
भाई वाह, जिंदाबाद।
सुन रहे हैं, सुन रहे हैं, कितने लोग सुन रहे हैं, हाथ कहें या रसूल अल्लाह, और जोर से कहें या हबीब अल्लाह। बड़ी अच्छी समात है आपकी, कोई जरूरी नहीं है कि आप उछल कूद करें, खामोशी के साथ आप थोड़ी देर इस फकीर की गुफ्तगू मुलाहदा फरमाएं। अल्लामा जमाल अनवर साहब की बिला, जमाल अख्तर फलामी साहब की बिला, अल्लाह रब्बुल इज्जत इनकी मेहनतों को सलामत रखे, मशक्कतों को सलामत रखे। जलसे के पीछे बड़ी मेहनत होती है, बड़ी मशक्कत करते हैं। अल्लामा इदरीस साहब की बिला, जो बार बार रबते में रहे, बार बार फोन करते रहे, बार बार ये कहते रहे हजरत अकाउंट में कुछ डाल दूं, हजरत कुछ अकाउंट में डाल दूं। इनके असरार की वजह से मैंने कहा कि अगर आप चाहते हैं तो जो 1-2 हज़ार रुपए डालना है डाल दीजिए, थोड़ा बहुत खर्चा निकल आएगा, वरना मैं इसके लिए भी इनको मना कर रहा था। बहुत अच्छे अखलाक के हामिल है अल्लाह रब्बुल इज्जत इस अखलाक को सलामत रखे। बड़ी अच्छी समात है आपकी। आज हमारे बच्चे का सीना इल्म से खाली हो गया, हमारे बच्चे का सीना इल्म से खाली हो गया। हम साहब बोलते हैं क्या होगा मौलवी बनाकर, क्या होगा आलिम बनाकर, क्या होगा हाफिज बनाकर, ज्यादा से ज्यादा मस्जिद में रहेगा या ज्यादा से ज्यादा मदरसे में रहेगा, इससे ज्यादा मौलवी की औकात क्या होती है। मैं कहता हूं डॉक्टर बनेगा, इंजीनियर बनेगा, प्रोफेसर बनेगा, पैसा कमाएगा, तरक्की करेगी। खुदा पैसे की वजह से पैसा पाओगे, पैसे की वजह से तुम अपने पैसों की वजह से साइकिल खरीदोगे, थोड़ा और पैसा पाओगे बाइक खरीदोगे, और पैसा पाओगे थोड़ा और कमा लोगे, तुम बाइक की जगह पे फोर व्हीलर खरीद लोगे, उस पर सफर करोगे, उस पर चलोगे, और थोड़ा पैसा हो जाएगा अच्छी गाड़ी लग्जरी कार ले लोगे, इनोवा ले लोगे, बीएमडब्ल्यू कार ले लोगे, मर्सिडीज ले लोगे, और ज्यादा तरक्की करेगा, ट्रेन खरीद लेगा, और ज्यादा तरक्की करेगा, फ्लाइट पे सफर करेगा, इससे ज्यादा तेरी पहुंच कहां तक हो सकती है। मगर जब मदरसे में पढ़ने वाले तलबा जमीन पर चलते हैं तो फ्लाइट कार या ट्रेन नहीं, बुलबुले सिदरा अपने परों पर बिछाते हैं।
अरे क्या कहने,
बुलबुले सिदरा अपने परों को बिछाते हैं, इससे ज्यादा तेरी औकात है क्या। मदरसे के मदरसे में इल्म तलब करने वाली ये शहजादे, ये बच्चे अगर मदरसे जमीन पर चढ़े तो बुलबुले सिदरा अपने परों को बिछाए, सोचे इनकी हैसियत क्या होती है। साहब इल्म ही की इल्म न रहने की बुनियाद पर जब धूप में बारिश होती है हम बोलते हैं बंदर की शादी हो रही है, फला जगह के लोग बोलते हैं गीदड़ की शादी हो रही है, यहाँ का क्या माहौल है मुझे नहीं पता। उड़ीसा में जब धूप में बारिश होती है लोग बोलते हैं गीदड़ की शादी हो रही है, बिहार में जब धूप में बारिश होती है लोग बोलते हैं बंदरों की शादी हो रही है, यहाँ पे क्या माहौल है मुझे नहीं मालूम। यहाँ के ताल्लुक से भी मेरा ख्याल बोलता है यही बोलते होंगे आप कि बंदर की शादी हो रही है या गीदड़ की शादी हो रही है, इससे ज्यादा और क्या बोलेंगे। चलो मुस्तफा से पूछते हैं, ए मुस्तफा धूप में बारिश हो रही है, उड़ीसा वाले बोलते हैं गीदड़ की शादी हो रही है, झारखंड वाले बोलते हैं बंदर की शादी हो रही है, बनारस वाले और यूपी वाले और झारखंड वाले बिहार वाले बोलते हैं बंदर की शादी हो रही है। ए मुस्तफा असल माजरा है क्या, तो पैगंबरे आजम ये मुस्तफा की बारगाह है जहां पे कयामत तक का इलाज रखा हुआ है। बोलिए कौन सा ऐसा सवाल है साहब जो सवाल जिस सवाल का जवाब मुस्तफा जाने रहमत के पास नहीं है, मुस्तफा जाने रहमत के पास नहीं है। तुमने सुना नहीं, तुमने देखा नहीं, अभी जो चीन की हालत हुई है कोरोना वायरस की वजह से, ये वबा धीरे धीरे पूरी दुनिया में फैल रही है, दुनिया के लोग परेशान है। ये चीन की धरती थी जहाँ पे साइंस और टेक्नोलॉजी की बुनियाद पर इतने मगरूर हो गए थे ये लोग, इतने घमंडी हो गए थे कि रास्ते में नकाब पहनकर कोई लड़की चलती थी तो बुरके पे पेट्रोल डाला जाता था, बुरका पहनने वाली लड़की के ऊपर पानी फेंका जाता था, उसका दुपट्टा छीना जाता था, बुरका पकड़कर लड़की को पीछे से खींचते थे, यानी उसका मजाक उड़ाते थे। नबी ये कौन है इनके कानून के साथ, जब कोई मजाक उड़ाता है खुदा इंसाफ कैसे करता है? चाइना वालों को सबक लेना चाहिए, तुमने जिन औरतों के नकाब का मजाक उड़ाया खुदा को नागवार गुजरा, ऐसी बीमारी दे दी कि तुम्हें नकाब पहनने पर मजबूर होना पड़ा।
क्या कहने, अरे क्या कहने भाई, नारे तकबीर नारे रिसालत मसलके आला हजरत।
अल्लाह रब्बुल इज्जत खुदा फरियाद सुन लेता है जब मजलूम लोगों की, तकब्बुर का महल बस एक मच्छर तोड़ देता है। तुमने सुना नहीं क्या, तुमने तारीख नहीं पढ़ी क्या, हिस्ट्री नहीं पढ़ी क्या, हिंदुस्तान का मुसलमान दर दर की ठोकरें खाने लगा, हिंदुस्तान के लोग, हिंदुस्तान नहीं बल्कि पूरी दुनिया के मुसलमान दर दर की ठोकरें खाने लगे, अपने एहसास को बेदार नहीं करते हैं, अपने एहसास को जगाते नहीं, मुस्तफा से पूछेंगे मुस्तफा जाने रहमत जवाब देते हैं।
सुन रहे हैं? कितने लोग सुन रहे हैं, हाथ जाकर कहें या रसूल अल्लाह, और जोर से कहें या हबीब अल्लाह, और जोर से कहें या रसूल अल्लाह।
बड़ी अच्छी समात है आपकी, बहुत अच्छा सुन रहे हैं। अपने तमाम उलमा के शुक्रगुजार हूं, ये उलमा सुन रहे हैं, अल्लाह रब्बुल इज्जत इनकी मोहब्बतों को सलामत रखे। याद रखे रसूल दीवकार सल्लल्लाहु अलैहि वसल्लम के कानून के साथ अगर कोई खिलवाड़ करता है, मुस्तफा की शरीयत के साथ खिलवाड़ करता है, उसे एक दिन एहसास होगा, उसे एक दिन एहसास होगा, और जब तक एहसास नहीं होगा ऐसे ही जीता रहेगा। हिंदुस्तान के मुसलमानों ने अब तक होश के नाखून नहीं लिए, मुसलमानों ने अब तक होश के नाखून नहीं लिए, और वही पुरानी जिंदगी, 10 बजे उठना है, 11 बजे उठना है, उठकर उस वक्त फ्रेश होंगे, नाश्ता उस्ता करके आदमी चौक चौराहे पे जाएगा, क्या करेगा, दिन भर मस्ती करेगा, काम करने वाले काम करने जाते हैं, मगर ये नौजवान लड़के जो काम करने वाले काम करके भी लौट कर आते हैं तो अपने मोहल्ले में चौक पर रात के 11 बजे 12 बजे 1 बजे 2 बजे तक रोड पे चौक पे खड़े होकर कैरम बोर्ड खेलते हैं, लूडो खेलते हैं, तमाशाबाजी करते हैं। साहब ये मुसलमान है जिनको एहसास नहीं है। नबी ये कौनैन ने फरमाया था कि रात के किसी हिस्से में अगर एक इंसान सोया हुआ था और किसी हिस्से में अगर उसकी आंख खुल गई, वो जाग गया, और जागने के बाद खुदा ने जगाया, और जाग जाने के बाद इतनी बड़ी नियमत मिली, जाग जाने के बाद खुदा की बारगाह में 2 रकात सजदा नहीं किया, 2 रकात नमाज नहीं पढ़ी। मुस्तफा फरमाते हैं उससे बड़ा कम नसीब कौन होगा जो रात में जागा, मौका मिला और नमाज अदा नहीं कर पाया। मुझ जैसे लोग कहां से समझेंगे, हमने तो अय्याशी में जिंदगी गुजारी, रात भर फेसबुक देखा हमने, रात भर यूट्यूब में गंदी लड़कियों की तस्वीर देखी, रात भर यूट्यूब में एक अपनी गर्लफ्रेंड के साथ फेसबुक और व्हाट्सएप में चैट करते रहे। ए जालिम, तू जिसको प्यार बोलता है ये प्यार है क्या? एक लड़की से रात भर वीडियो कॉलिंग में चैटिंग करते हुए बात करना, उसका चेहरा देखना, उसके साथ गंदे और भद्दे भद्दी बातें करना, गंदे और भद्दे मजाक करना, तू इसे प्यार बोलता है? इसे प्यार नहीं बोलते, इसे इश्क नहीं बोलते। इश्क किसे कहते हैं मैं बताता हूँ, प्यार किसे बोलते हैं मैं बताता हूँ। रात की तन्हाई में आदमी अपने बिस्तर पे सोया था, नरम और गदीले बिस्तर पे चैन की नींद सो रहा था, अचानक मुअज्जिन ने पुकार दिया, हय्या अलस्सलाह, आओ नमाज की तरफ, हय्या अलफलाह, आओ कामयाबी की तरफ। नौजवान ने सुना, बिस्तर छोड़ा, पानी लिया, वजू बनाकर मुसल्ले पे खड़ा हो गया, सच्चा प्यार इसे बोलते
हैं।
क्या इसे बोलते हैं? तुम जिसे प्यार बोलते हो, तुम
جسے عشق بولتے ہو وہ آوارگی ہے, وہ بےہودگی ہے, وہ لچاپن ہے, وہ بے حیائی پن ہے, اس سے باز آئیں. پیار جو شادی سے پہلے ہوتا ہے اس پیار میں شیطان کا ہاتھ ہوتا ہے, مگر جس پیار میں جو پیار شادی کے بعد ہوتا ہے اس پیار میں حبیب الرحمان کا ہاتھ ہوتا ہے, رحمان کا ہاتھ ہوتا ہے. اس پیار میں برکتیں ہیں, اس پیار میں راحتیں ہیں. نبی کونین صلی اللہ علیہ وسلم کی سنتوں کو اپنانے والے مصطفیٰ جان رحمت نے فرمایا تھا, جب میری قوم میں فتنہ پیدا ہوگا, جب میری قوم بے راہ روی کی شکار ہوگی, اس فتنے کے ماحول میں اگر کوئی میری ایک سنت کو زندہ کرے گا تو اس کو خدا 100 شہیدوں کے برابر ثواب عطا کرے گا. کتنے شہیدوں کے برابر؟ زور سے بولیے, 100 شہیدوں کے برابر ثواب عطا کرے گا. فتنے کا ماحول پیدا ہو, کس کو کہتے ہیں فتنے کا ماحول؟ کب فتنے کا ماحول پیدا ہوگا؟ نبی کونین نے جواب دیا تھا, جب باپ اپنے بیٹے کو گناہ پر ابھارے, جب ماں اپنی بیٹی کو گناہ پر ابھارے یا اس کے گناہ پر راضی رہے تو سمجھ لو سماج میں فتنے کا ماحول پیدا ہو گیا. آج کی تاریخ میں جوان کا شادی سے پہلے اگر داڑھی رکھ لے تو بے وقوف باپ بولتا ہے, کیوں داڑھی رکھتا ہے؟ مولوی بن کے گھومتا ہے, یہ کام تمہارا ہے کیا؟ جو مدرسے میں پڑھتے ہیں, پڑھاتے ہیں, مسجد میں جو امامت کرتے ہیں, داڑھی رکھنا اس کا کام ہے. وہ داڑھی رکھے گا, ٹوپی پہن کر گھومے گا, تمہیں ابھی سے داڑھی رکھنے کی کیا ضرورت ہے؟ کیوں ابھی سے داڑھی رکھ لیے؟ شادی ہو جائے گی تب داڑھی رکھنا. یعنی بالغ ہونے کے بعد, مکلف ہونے کے بعد اس کا باپ ہی اس کو گناہ پہ آمادہ کر رہا ہے. بولتا ابھی سے داڑھی کیوں رکھ لیا؟ نبی کونین فرماتے ہیں, ایسے فتنے بھرے ماحول میں اگر کوئی میری ایک سنت پہ عمل کرتا ہے تو خدا اس کو 100 شہیدوں کے برابر ثواب عطا فرماتا ہے. مگر یہ ساری چیزیں جانیں گے کیسے؟ کب جانیں گے؟ جب عالموں کی صحبت میں بیٹھیں گے. عالموں کے ساتھ اٹھنا بیٹھنا ہوگا. عالموں کے ساتھ اٹھیں گے بیٹھیں گے نہیں تو یہ ساری چیزیں کہاں سے جانیں گے؟ مراد آباد شہر میں جوان لڑکا عالموں کے ساتھ اٹھنا بیٹھنا تھا, عالموں کی محفلوں میں بیٹھتا تھا, عالموں سے محبتیں کرتا تھا. شادی کا وقت ہو گیا, شادی کی تاریخ فکس ہو گئی, ایک امیر شادی کے ساتھ رشتہ پکا ہو گیا. جوان لڑکا, شادی کی بات پکی ہو گئی, کچھ دنوں کے بعد شادی ہونے والی تھی, شادی ہونے والی تھی. اتفاقاً اس لڑکی کا باپ ایک دن اس لڑکے کے باپ سے آ کر ملاقات کرتا ہے, بولتا ہے آپ کے لڑکے کی ہائٹ مجھے اچھی لگی, آپ کے لڑکے کا کاروبار مجھے اچھا لگا, آپ کے لڑکے کی خوبصورتی مجھے اچھی لگی, آپ کے لڑکے کا اسٹیٹس مجھے اچھا لگا, مگر آپ کے لڑکے کے چہرے پر جو داڑھی ہے مجھے یہ داڑھی پسند نہیں ہے. اسے کہہ دیا داڑھی صاف کر لے, کلین شیف ہو جائے, پھر میں اپنی بیٹی کی شادی اس سے کراؤں گا. باپ سوچنے پر مجبور ہو گیا. آخر کار اس نے اپنے بیٹے کے دوستوں کو بلایا اور وہ بلا کر کہتا ہے, جا کر اپنے دوستوں کو بول دو اتنے اچھا رشتہ پھر دوبارہ نہیں ملے گا. اگر داڑھی ہی رکھنی ہے تو شادی کے بعد داڑھی رکھنے کا کیا حرج ہے؟ ابھی شادی کر لے, اس کے بعد داڑھی رکھ لے گا, بعد میں رکھے گا, میں دیکھے کون پوچھنے آتا ہے. مگر شادی کر لے, ابھی داڑھی صاف کر لے. اس کا دوست گیا, اپنے دوست سے ملاقات کیا, کہا تیرے باپ کے پاس تیرا ہونے والا سسر آیا تھا, اس کو تمہارا کاروبار اچھا لگا, تمہارا اسٹیٹس اچھا لگا, مگر تمہارے چہرے پہ جو داڑھی ہے وہ داڑھی اسے پسند نہیں ہے, اس لیے تمہارے باپ نے مجھے کہہ کر بھیجا ہے اتنا اچھا رشتہ پھر دوبارہ نہیں آئے گا. شادی کرنی ہے شادی کر لے, اس کے بعد داڑھی رکھے گا. اس نوجوان کا جواب سنو جو عالموں کے ساتھ بیٹھتا ہے, عالموں کے ساتھ عالموں کی نشست میں ساتھ رہتا ہے. وہ جوان جواب دیتا ہے, جاؤ میرے باپ سے جا کر کہہ دو زندگی بھر گوارا رہنا گوارا کر سکتا ہوں, مگر نبی کی سنت کو قتل کرنا گوارا نہیں ہو سکتا.
نعرہ تکبیر, نعرہ رسالت, علماء اہل سنت, اصلاح معاشرہ کانفرنس,
जिंदगी भर कवारा रहना गवारा कर सकता हूँ, मगर नबी की सुन्नतों को कत्ल करना गवारा नहीं कर सकता हूँ। जब सोच अच्छी होती है, जब तखय्युलात अच्छे होते हैं, जब इंसान के एहसासात अच्छे होते हैं, तो इस तरह की बातें निकलती है। वरना आदमी आजाद की फिजा में जिंदगी गुजारने वाला कहाँ ये सब सोचता है। मस्जिद में भी नहीं जाते हैं, जलसों में भी आते हैं तो मजाक बनाते हैं। 5 मिनट बैठा उठकर भागे, 10 मिनट बैठे उठकर भागे, 15 मिनट बैठे उठकर भागे। साहब ये नबी की महफिल है, नबी का जलसा है। मैं भभुआ के इलाके में सफर कर रहा था, पुरुषोत्तम एक्सप्रेस में था, एक नौजवान से मुलाकात हुई। बात ही बात में चर्चे होने लगे। वो नौजवान बोलता है जो कलकत्ता में एक सॉफ्टवेयर इंजीनियर है, कलकत्ता में जॉब करता है। वो बोलता है मौलाना साहब जलसे तो ज्यादा दिन तक होने वाले नहीं है। एक बात मैं क्लियर कर देता हूँ, मैं मदरसे का भगोड़ा आदमी हूँ, पहले मैं मदरसे में पढ़ता था, मदरसे से भाग आया मैं। अब मेरी जिंदगी कितनी अच्छी है, मेरे साथ जो लोग पढ़ने वाले थे वो या तो किसी मस्जिद में है या किसी मदरसे में। कुछ लोगों को नाथ पढ़ना आ गया तो नाथ पढ़ के 2-4 पैसे कमा लेते हैं। मौलाना साहब मैं लोगों के मुस्तकबिल के बारे में सोचता हूँ, मैंने कहा मदरसे से भागे या मदरसे से खारजा हुआ। बहुत सारे लोग ऐसे हैं जिसका खारजा होता है और वो बोलते हैं मैं भाग गया, मैं छोड़ दिया। मदरसे से भागने वाला बच्चा घर आकर बोलता है फला स्टाफ अच्छे से पढ़ाते नहीं है, वो अच्छे से पढ़ाते नहीं है, मेहनत नहीं करते हैं। उस वक्त बाप अपने बच्चे की बात पे ध्यान देता है, बोलता है फला मदरसे में पढ़ाई नहीं होती है, मेरा बच्चा वहीं पढ़ता था, छोड़ दिया मदरसा। उसने आकर कहा पढ़ाई नहीं होती है। कोई बच्चा मदरसे से जाएगा तो नहीं कहेगा कि पढ़ाई अच्छी होती है, जब पढ़ाई अच्छी होती है तो छोड़ा क्यों? इसलिए वो कोई ना कोई ऐब निकालता है, कोई ना कोई बहाना तलाश करता है, कोई ना कोई ऐब ढूंढता है। वो बच्चा अपनी गलती नहीं बोलता है। उसने कहा कि मैं मदरसे से भागा। मैंने कहा किस मुस्तकबिल की बात कर रहे हैं आप, किस फ्यूचर की बात कर रहे हैं? वो नौजवान आदमी बोलता है मौलाना साहब ये जो जलसे और जुलूस हो रहे हैं ये भी कुछ दिनों के बाद बंद होने वाले हैं। अब तो मोबाइल में सारी चीजें, यूट्यूब में मौलाना का नाम बोलेंगे उसकी तकरीर आ जाएगी, किसी भी मौलाना की तकरीर सुननी हो नाम बोल देंगे, सर्च कर देंगे, तकरीर आ जाएगी। फिर जलसे और जुलूस का क्या होगा? ये जलसे तो होने वाले है नहीं, ज्यादा दिनों तक इसका दौर चलने वाला नहीं है, फिर क्या करेंगे मौलवी हजरत? मैंने कहा ए जालिम तुम्हें क्या लगता है, तुमको एहसास नहीं है, इन्हीं जलसों की वजह से, नबी का जिक्र बाकी है क्या? दुनिया के तमाम जलसे बंद हो जाएंगे मगर नबी का जिक्र बाकी रहेगा।
सुभान अल्लाह सुभान अल्लाह,
नबी का जिक्र कभी खत्म होने वाला नहीं है। नबी का जिक्र होगा, नबी का जिक्र होगा, नबी के तस्किरे होंगे। नबी ये कौन है? सल्लल्लाहु अलैहि वसल्लम के की सुन्नतों पर चलने वाला जो मुस्तफा जान रहमत सल्लल्लाहु अलैहि वसल्लम।
नारे तकबीर, नारे रिसालत, मसलके आला हजरत खतीब अहले सुन्नत हजरत अल्लामा जुनैद जमाली भागलपुरी। नारे तकबीर, नारे रिसालत।
हिंदुस्तान के एक बहुत बड़े खतीब अल्लामा जुनैद रजा जमाली साहब क़िबला मद्दा ज़िल्लहु नूरानी की तशरीफ आवरी हुई। अल्लाह रब्बुल इज़्ज़त आप सबों की समातों को सलामत रखे, आप सबों के अखलाक को सलामत रखे। बहुत अच्छे अच्छे लोगों को आपने बुलाया, अल्लाह रब्बुल इज़्ज़त का खास करम हुआ, खास फजल हुआ, आपके एहसासात ने अच्छे अच्छे लोगों का इंतखाब किया। थोड़ी देर और 5 से 7 मिनट इस फकीर की गुफ्तगू को मुलाहदा फरमाए। एक बार जोर से अपने दोनों हाथों को फिजा में लहराकर कहें या रसूल अल्लाह, और जोर से कहें या हबीब अल्लाह। अपने एहसासात को जगाइए, वरना आप जिस दलदल में डूबे हैं आज, आज की तारीख में जिस दलदल में आप डूबे हैं, कोई आपका पुरसाने हाल नहीं, कोई आपका पूछने वाला नहीं है। मुसलमानों पे सारे लोगों की नजर है, सारे लोग मुसलमानों पर निगाहें जमाए हुए हैं, चाहे वो ताकतवर आदमी हो चाहे कमजोर आदमी हो, मोची का काम करने वाला, चप्पल बेचने वाला, कोई भी आदमी हो, हर आदमी की नजर मुसलमान पर है कि मुसलमान किसी तरह जलील हो, मुसलमान किसी तरह रुसवा हो। मुसलमान रुसवा होगा कौन? मुसलमान जो नबी की शरीयतों के खिलाफ काम करता है, जो नबी की सुन्नतों को भूल कर अपनी जिंदगी गुजारता है। वरना जो आदमी मुस्तफा की सुन्नतों पे चलता है, जो नबी ये कौनैन के बताए हुए रास्ते पर चलता है, खुदा उसे इज्जत की जिंदगी अता फरमाता है। क्या फरमाता है खुदा? मन अमिल सालिहम मिन जकरिन औ उनसा वह हुआ मोमिन, वह हुआ मोमिन फलनुहयिन्नहु हयात طیبہ، خدا فرماتا ہے جو انسان نیک عمل کرتا ہے، ایمان والا ہوتا ہے، میں اس کی زندگی کو خوشگوار بنا دیتا ہوں۔ یعنی ایمان والا اگر نیک عمل کرے گا خدا اس کی زندگی کو خوشگوار بنائے گا۔ آج ہماری زندگی ایسی کیوں ہو گئی؟ آج ہر کوئی ہمارے خلاف بولتا ہے، پارلیمنٹ تک ہمارے خلاف باتیں ہوتی ہیں، سانسدوں میں بھی ہمارے خلاف بات ہوتی ہے۔ کون ہے آپ کے بارے میں سوچنے والا؟ آج تو ہر آدمی سوچتا ہے یہ ایک نیتا ہے، یہ ہمارا مسیحا ہے، یہ ایم ایل اے ہے، یہ ہماری بات کرتا ہے۔ اس چکر میں لوگ اس کے پیچھے بھاگتے ہیں، کبھی اس ایم ایل اے کے پیچھے، کبھی اس ایم پی کے پیچھے، لوگ اس کے پیچھے پیچھے بھاگ کر کرسیاں سیدھی کرتے ہیں، اس کے لیے دری بچھاتے ہیں۔ جو نبی کی سنتوں کو چھوڑتا ہے، نبی کے فرمان کے خلاف کام کرتا ہے، غیر مسلموں کے لیے کرسی سیدھی کرے گا، غیر مسلموں کے لیے دری بچھائے گا، یہی تمہاری اوقات ہے۔ ورنہ نبی یہ کونین نے ہماری حیثیت اتنی بلند فرمائی تھی، خدا نے ہمیں سردار بنایا تھا، رب العزت نے ہمیں زندگی خوشگوار کی زندگی عطا فرمائی تھی، مگر دوسروں کی غلامی کر کر کے دوسروں کا تلوا چاٹنے کی ہم کو عادت ہو گئی۔ اسی لیے لوگ ہمیں دبانا چاہتے ہیں، اسی لیے لوگ ہماری عاقبت، لوگ ہماری دنیا برباد کرنا چاہتے ہیں۔ میں کہتا ہوں ان لوگوں سے، صاحب حکومت کیسے کی جاتی ہے، ریایا کے ساتھ انصاف کیسے کیا جاتا ہے، کبھی عمر فاروق کی بارگاہ میں جا کر دیکھو، کبھی نبی یک کونین کے صحابی عمر فاروق کی زندگی کو دیکھ۔ ایران سے کچھ لوگ آئے، کہا مدینے کے بادشاہ کا محل دیکھنا چاہتے ہیں۔ مدینے کے لوگوں نے کہا سنو، یہ مدینہ ہے مدینہ، یہاں کا بادشاہ محلوں میں نہیں رہتا، یہاں کا بادشاہ جھوپڑی میں رہا کرتا ہے۔ کہا کہاں ہے وہ جھوپڑی؟ کہا یہ جھوپڑی دیکھ، یہ عمر فاروق کا گھر ہے، یہ عمر فاروق مدینے کے بادشاہ کا گھر ہے۔ کہا ملے گا کہاں؟ کہا چلو ملاقات کرواتے۔ لے گئے کھجور کے درخت کے نیچے سوکھی زمین پر اینٹے کا تکیا بنا کر عمر فاروق چین کی نیند سو رہے ہیں۔ ایران سے آئے ہوئے لوگوں سے کہا یہ مدینے کا سلطان ہے، یہ مدینے کا بادشاہ ہے۔ لوگوں نے تعجب کیا، عمر کا نام سن کر روم کانپتا ہے، عمر کا نام سن کر ایران تھرتھراتا ہے، اتنے سارے دشمن ہیں اس کے، مگر اس کو چین کی نیند کیسے آ رہی ہے؟ لوگوں نے جواب دیا کہ تمہارا بادشاہ غریبوں کے ساتھ ناانصافی کرتا ہے تو محلوں میں بھی نیند نہیں آتی ہے، میرا بادشاہ غریبوں کے ساتھ انصاف کرتا ہے تو سوکھی زمین پر بھی خدا چین کی نیند عطا فرما دیتا ہے۔ واہ
واہ بھائی زندہ باد، نعرہ تکبیر، ذرا زور سے بولیں، زور سے، نیند بیدار ہو جائے، نعرہ تکبیر، نعرہ رسالت، نور اسلام کانفرنس، علامہ مفتی صاحب الدین صاحب قبلہ ثقافی۔
سوکھی زمین پر بھی خدا چین کی نیند عطا فرماتا ہے۔ حضرت علی رضی اللہ تعالیٰ عنہ سے کسی نے پوچھا تھا، اے علی آپ کے اتنے سارے دشمن ہیں، کوئی باڈی گارڈ کیوں نہیں رکھ لیتے ہیں؟ کوئی گارڈ رکھ لیجئے، کوئی سیکورٹی حفاظت کرنے والا کوئی دستہ رکھ لیجئے، آپ کی زندگی کی حفاظت ہوگی، اپنا باڈی گارڈ رکھ لیا کیجئے۔ حضرت علی فرماتے ہیں کس نے کہا کہ میرا باڈی گارڈ نہیں ہے؟ کہا باڈی گارڈ ہے؟ کہا ہاں میرا باڈی گارڈ ہے۔ کہا کون ہے آپ کا باڈی گارڈ؟ حضرت علی فرماتے ہیں میرا باڈی گارڈ میری موت ہے، جب تک موت آنے کا وقت نہیں ہوگا، یہ موت خود مجھے اپنے قریب نہیں لے گی اور کسی کو آنے تک نہیں دے گی مجھے۔
بہت اچھے، بہت،
میرا باڈی گارڈ میری موت ہے۔ حضرت علی فرماتے ہیں آج ہر آدمی موت سے ڈرنے لگا، ہر آدمی کو ڈر ستانے لگا، آج ہر آدمی پریشان ہونے لگا، مسلمان کیوں موت سے ڈرنے لگا؟ مسلمانوں کے تو دونوں ہاتھ میں لڈو ہیں، زندگی کو خوشگوار بناؤ، یہاں ہی تمہیں اللہ رب العزت زندگی جینے کا مزہ دے گا، اور اپنی زندگی کو نبی کی سنتوں کے سانچے میں ڈالو تو مرنے کے بعد بھی تمہاری زندگی اچھی ہوگی۔ اس مستقبل کی بات کرتا ہے، اس فیوچر کی بات کرتا ہے، 50-60 سال کی زندگی پر فیوچر کی بات کرتا ہے۔ مولانا بنا دیں گے میرے بچوں کا فیوچر خراب ہو جائے گا، حافظ بنا دیں گے میرے بچوں کا فیوچر خراب ہو جائے گا، ڈاکٹر بننا چاہیے، انجینئر بننا چاہیے۔ میں نہیں کہتا کہ اپنے بچوں کو ڈاکٹر مت بنا، بنائیے، مگر وہ ڈاکٹر ہونے کے بعد بھی یہ جان لے، اتنا علم رکھے کہ اسلام کیا کہتا ہے، نبی کے پیغمبر کیا کہتے ہیں، مصطفیٰ کے تعلق سے عقیدہ کیسا ہونا چاہیے، یعنی جب وہ ٹی وی چینل پر بیٹھ کر بات کرے، ایک اینکر زلفیں لہرا کر جب اسلام کے خلاف اسلام پر انگشت نمائی کرتے ہوئے اس سے سوال کرے تو وہ ڈاکٹر انگلش میں جواب دینے کا حامل ہو، جواب دے سکے، مگر خود اسلام نہیں جانے گا تو اسلام کے تعلق سے اٹھنے والی انگلیوں کا دفاع کیا کرے گا، کیسے جواب دے گا؟ یہ علم ضروری ہے، یہ نالج ضروری ہے۔ مصطفیٰ جان رحمت سے پوچھیں گے، اے مصطفیٰ دھوپ میں اگر بارش ہو، فلاں جگہ کے لوگ بولتے ہیں بندر کی شادی ہو رہی ہے، فلاں جگہ کے لوگ بولتے ہیں گیدڑ کی شادی ہو رہی ہے، اے مصطفیٰ اصل ماجرا ہے کیا؟ تو نبی یہ کونین جواب عطا فرماتے ہیں، مصطفیٰ فرماتے ہیں جب دھوپ میں بارش ہونے لگے مت سوچنا مندر کی شادی ہو رہی ہے، مت سوچنا گیدڑ کی شادی ہو رہی ہے، جب دھوپ میں بارش کے قطروں کو دیکھ لو تو ہاتھ اٹھا کر خدا کی بارگاہ میں دعا کرنے لگ جانا، جب دھوپ میں بارش ہوتی ہے خدا دعاؤں کو قبول فرماتا ہے۔
زندہ باد نعرہ تکبیر نعرہ رسالت۔
جب دھوپ میں بارش ہوتی ہے خدا دعاؤں کو قبول کرتا ہے، ہم کو تو معلوم ہی نہیں ہے، ہم اپنے آپ میں اپنے آپ کو سنی بولتے ہیں، دیوبندی کو برا بھلا بولتے ہیں، وہابی کو برا بھلا بولتے ہیں، چلو صاحب آپ بولتے ہو کوئی بات نہیں وہ برا ہے، شریعت کے مطابق عقیدے کے مطابق حضور اعلی حضرت کے فتاووں کی روشنی میں اور ہمارے تمام اکابرین کی نظر میں یہ ان کے برے ہیں، جہنمی ہیں، مگر ایک دیوبندی اور وہابی کے اندر ایک خمار دیکھو، ایک نشہ دیکھو، آپس میں تذکرہ کرتے ہیں، چرچے کرتے ہیں، فلاں جگہ فلاں شیخ صاحب آ رہے ہیں، 2 بجے پہنچیں گے، ان کی دعا ہونے والی ہے، چلو فلاں جگہ اجتماع ہو رہا ہے وہاں دعا ہونے والی ہے، دعا میں پہنچو، یعنی ایک دیوبندی اور وہابی دعا کو اہمیت دیتا ہے اور دعا تک بیٹھنے کی کوشش کرتا ہے، دعا میں شریک ہونے کی بات کرتا ہے، مگر سنیوں کو احساس کب ہوگا؟ تم نے سنا نہیں کیا مصطفیٰ فرماتے ہیں اور دعا مخ العبادت، دعا عبادتوں کا مغز ہے، سبھی صبح کے وقت میں 2 بجے کے بعد 3 بجے کے بعد جیسے جیسے رات ڈھلتی جاتی ہے دعاؤں کی قبولیت کی گھڑی آنے لگتی ہے، مصطفیٰ فرماتے ہیں، ہمارے علماء فرماتے ہیں اس وقت دعائیں قبول ہوتی ہیں، ہم اس سے پہلے بھاگ جاتے ہیں، جلسہ میں 12 بجنے سے پہلے پہلے ہمارے 12 بج جاتے ہیں اور ہم بھاگ جاتے ہیں، دعا کی قبولیت کے وقت میں چند لوگ بچ جاتے ہیں، جس کے احساسات جاگے ہوئے رہتے ہیں، جو ذمہ دار لوگ ہوتے ہیں وہی رہتے ہیں، میں کہتا ہوں صاحب عبادتیں بھی کرو اور عبادتوں کے بعد تو اپنی دعاؤں سے اس عبادت کو قبول کروا لو، اللہ رب العزت کی بارگاہ میں جو آدمی دعا کرتا ہے خدا فرماتا ہے وَإِذَا سَأَلَكَ عِبَادِي أَنِّي فَإِنِّي قَرِيبٌ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ، جب میرا بندہ مجھ سے دعا کرتا ہے اس کی دعا میں اگر تاخیر ہوتی ہے تو اس کا گڑگڑانا مجھے اچھا لگتا ہے، اس کا رونا مجھے اچھا لگتا ہے، تاخیر سے ملے یا جلدی ملے خدا سے دعا کرو، دعا جب بندہ کرتا ہے خدا محبت سے اسے قبول فرماتا ہے،
بہت اچھے بھائی زندہ باد،
قبول فرماتا ہے، دھوپ میں بارش ہو تو مت کہیے کہ بندر کی شادی ہو رہی ہے، بلی راستہ کاٹ دے تو رکنے کی کوشش مت کیجیے، یہ جہالت اور اندھ بھکتی ہے، کون ہمیں پڑھاتا ہے کون ہمیں سمجھاتا ہے، صاحب مدرسے میں پڑھیے گا تو یہ ساری چیزیں سیکھیے گا، مدرسے میں پڑھیں گے نہیں، ایک نشہ بیٹھا ہوا ہے، ایک خمار چڑھا ہوا ہے کہ پیسہ کمانا ہے، اس پیسے کی وجہ سے آدمی کا احساس نہیں جاگتا ہے، رات کی تنہائی میں ہو یا دن کے اجالے میں اپنی بیٹی کے لیے داماد تلاش کرنے جاتا ہے آدمی، اس دروازے پہ دستک دیتا ہے جس کے پاس 4 وہیلر کار ہے، جس کے پاس بینک اور بیلنس ہیں، وہاں جا کر دستک دیتے ہیں کہ میری لڑکی کے لیے داماد، میری لڑکی کے لیے شوہر اچھا ہونا چاہیے، میرے گھر کا داماد اچھا ہونا چاہیے، جو پیسوں پہ کھیلے، ایک ہی نشہ چڑھا ہوا ہوتا ہے، ایک ہی خمار چڑھا ہوا ہوتا ہے، ابھی کشن گنج کے علاقے میں ایک صاحب سے ملاقات ہوئی، زاہد نام ہے اس کا، شیتل منی علاقے میں زاہد نام ہے اس کا، ملاقات ہوئی، اس نے اپنی لڑکی کی شادی کروایا حافظ قرآن سے، وہ اپنی آپ بیتی سناتا ہے، آج کی لڑکیوں کو اگر پوچھا جاتا ہے کیسا لڑکا چاہیے پہلی بات تو پوچھا نہیں جاتا ہے، اور اگر پوچھ بھی لیا جاتا ہے تو کچھ بیوقوف قسم کی لڑکیاں آزاد ساتھ خیالی میں زندگی گزارتی ہیں اور یہ بولتی ہیں مجھے داڑھی والے سے شادی نہیں کرنی ہے, حافظ قرآن سے شادی نہیں کرنی ہے, جس کے چہرے پہ داڑھی ہوگی مجھے اس سے شادی نہیں کرنی ہے. میں کہتا ہوں اے بے وقوف لڑکی, داڑھی والے سے شادی نہیں کرنی ہے, دنیا کا سب سے خوبصورت انسان مصطفیٰ ہے اور مصطفیٰ کے چہرے پہ داڑھی ہے, مصطفیٰ کے چہرے پہ داڑھی ہے. شیخ سعدی شیرازی فرماتے ہیں بلغ الاولا بکمالی ہی کشف التجا بجمالی ہی ہی ریموٹ ڈارکنیس بائی ہز بیوٹی ہی ریچ دا ہائیسٹ پلیس بائی ہز پرفیکشن. میرے پیغمبر سے زیادہ خوبصورت آدمی کون ہوگا؟ ان کے چہرے پہ داڑھی ہے. دنیا کی سب سے خوبصورت اور حسین لیڈی نبی کی بیٹی فاطمہ ہے. مصطفیٰ فرماتے ہیں جنت میں حور ملیں گی, حوروں کو دیکھو گے, حوروں کو خدا نے اتنی خوبصورتی دی ہے کہ اگر اپنا ناخن دکھا دیں تو سورج کی روشنی پھیکی پڑ جائے, چاند کی روشنی پھیکی پڑ جائے, اتنی خوبصورتی اتنی چمک. مگر نبی یہ کونین فرماتے ہیں کہ دنیا کی حور میری بیٹی فاطمہ ہے. یعنی مصطفیٰ جان رحمت نے اپنی لخت جگر کا اپنی بیٹی کا نکاح حضرت علی سے کروایا. حضرت علی کے چہرے پہ داڑھی ہے, حضرت علی کے چہرے پہ داڑھی ہے. میں تم سے کہنا چاہتا ہوں جب شادی کا وقت ہونے لگے شادی سے ایک مہینہ پہلے اپنے چہرے کو داڑھی سے سجا لو, اس لیے کہ میرا یقین بولتا ہے داڑھی والے کو ہر لڑکی پسند نہیں کرے گی, وہ لڑکی پسند کرے گی جس کے سامنے فاطمہ کی سیرت ہوگی, جس کے سامنے نبی کی پوتی زینب کی سیرت ہوگی.
بہت اچھے بھائی, بہت اچھے.
ہر کوئی ایسے لڑکے کو پسند نہیں کرتا ہے. یہ جہالت کی بنیاد پر علم سے کورے ہو گئے. نبی کی شریعت کیا کہتی ہے, اسلام کیا کہتا ہے, ان سب کی چیزوں سے ہم دور ہونے لگے. یہی وجہ ہے کہ آج ہم اپنی زندگی کو اپنی زندگی کے سارے معاملات ہم خراب کرنے لگے. خدا فرماتا ہے اف حسب تم انما خلقناکم عبثا, تم کیا گمان کرتے ہو تمہیں بیکار پیدا کیا گیا ہے. ایا سب الانسان ان یترک سدا, یہ انسان کیا گمان کرتے ہیں یہ ایسے ہی چھوڑ دیے جائیں گے. ہر ایک قدم کا تمہیں حساب دینا ہے. اپنی زندگی کیسے جیتے ہیں, کس ڈھنگ سے جیتے ہیں, کس طرح گزارتے ہیں, کل قیامت کے دن آپ کو جواب دینا ہوگا. اس کا احساس کر لے آج, اپنے آپ کو آزاد مت چھوڑے. وہ آدمی زائد نام کا آدمی شیتل منی علاقے میں, وہ بولتا ہے حضرت میری بیٹی کی شادی کی بات پکی ہو گئی. جیسے ہی پکی ہوئی ایک لڑکا میرے گھر آتا ہے, انجینئر ہے. وہ بولتا ہے کہ آپ نے اپنی بیٹی کی شادی کی بات پکی کر دی؟ کہا ہاں پکی کر دی. کہا آپ کو معلوم نہیں ہے تو چار سال سے میں آپ کی بیٹی سے پیار کرتا ہوں, آپ کی بیٹی بھی مجھ سے پیار کرتی ہے, آپ نے شادی کی بات کیسے پکی کر دی؟ اس کا باپ بولتا ہے دس منٹ پہلے آتا تو تمہارے بارے میں سوچتا, مگر اب نہیں سوچ سکتا, اس لیے کہ میں نے اپنی بیٹی کا رشتہ حافظ قرآن سے لگایا.
بھائی زندہ باد.
دس منٹ پہلے آتا تو تیرے بارے میں سوچ سکتا تھا, مگر اب نہیں سوچ سکتا ہوں, اس لیے کہ میں نے زبان کسی اور کو نہیں حافظ قرآن کو دی ہے. جس کے سینے میں قرآن کی دولت ہے میں نے اس کو زبان دیا. پھر بھی اگر تو بولتا ہے تو میں اپنی بیٹی سے پوچھتا ہوں. وہ اس لڑکی کے پاس آتا ہے, باپ نے بیٹی سے پوچھا بیٹی فلاں کا بیٹا ہے. وہ بولتا ہے کہ وہ تم سے پیار کرتا ہے, وہ تم سے شادی کرنا چاہتا ہے. بیٹی تمہاری کیا رائے ہے؟ مگر جو لڑکے سے شادی کی بات تمہاری پکی ہوئی ہے وہ لڑکا حافظ قرآن ہے. اس لڑکی کا جواب سنو. وہ لڑکی بولتی ابا جان یہ ایک پیار کیا, ہزاروں پیار بھی اس حافظ قرآن پر قربان کر سکتی ہوں. ایسے جذبے ہونے چاہیے, ایسے حوصلے ہونے چاہیے. جب آدمی کی سوچ اچھی ہوتی ہے, میں نہیں کہتا کہ اس کا پیار اچھا ہے, وہ بھی غلط ہے. اس لڑکی نے جو کیا وہ غلط ہے. شادی سے پہلے اسلام میں پیار کا کوئی کانسیپٹ ہی نہیں ہے. ایک لڑکا ایک لڑکی سے پیار کرے یہ روا ہی نہیں ہے اسلام میں شادی سے پہلے. شادی کے بعد پیار ہے, شادی کے پیار بعد پیار ہے, مگر کس سے؟ اپنی بیوی سے, دوسرے کی بیوی سے نہیں, کسی لڑکی سے نہیں, اپنی بیوی سے پیار کرنے کا رواج ہے نبی کی شریعت میں. مصطفیٰ فرماتے ہیں جب شوہر اپنی بیوی سے پیار کرتا ہے اور بیوی شوہر سے پیار کرتی ہے, اور اس پیار اور محبت میں جب شوہر بیوی کو دیکھ کر مسکراتا ہے, بیوی شوہر کو دیکھ کر مسکراتی ہے, یہ مسکرانا خدا کو اتنا پسند آتا ہے کہ اپنی شان کے مطابق خدا مسکرا دیا کرتا ہے.
بہت اچھے, سبحان اللہ.
نبی صلی اللہ علیہ وسلم کی تعلیمات ضروری ہے. رسول ذی وقار صلی اللہ اللہ تعالی وسلم کی شریعت کی شریعت پر پابندی ضروری ہے. اللہ رب العزت ہم تماموں کی زندگی کو خوشگوار بنائے, نبی کی سنتوں پر عمل پیرائے کی خدا توفیق عطا فرمائے. ہمارے بولنے میں یا آپ کے سننے میں کوئی غلطی ہوئی ہو سبھی حضرات ہمارے ساتھ مل کر باواز بلند توبہ استغفار پڑھیں. استغفر اللہ ربی من کل ذنب واتوب الیہ. زور سے کلمہ شہادت پڑھیے, اشہد ان لا الہ الا اللہ واشہد ان محمدن عبدہ ورسولہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.